यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। लुम्बिनी प्रदेश सभा बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सम्बोधन। विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा प्रधानमन्त्रीको जोड़। भारतको कुम्भ मेलाबाट फर्कदै गरेका 3 जना नेपालीको सवारी दुर्घटनामा मृत्यु। गत माघ महिनामा 4,535 सवारी दुर्घटना, सबैभन्दा बढ़ी मोटरसाइकल दुर्घटनामा परेको नेपाल प्रहरीको तथ्याङ्क। गाजा युद्ध विरामबारे छलफल गर्न इजरायलको सुरक्षा क्याबिनेटको तयारी। र अन्तर्राष्ट्रिय महिला च्याम्पियनशीपमा नेपाल र किर्गिस्तान बीचको खेल जारी। पहिलो हाफ सकिदा नेपालद्वारा 1-0 गोलको अग्रता।
सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री रमेश लेखकले प्रस्तुत गर्नुभएको नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081माथि सामान्य छलफलपछि प्रस्तुत प्रस्ताव बहुमतले स्वीकृत गरेको हो। विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै नेपाल नागरिकता ऐन संशोधन विधेयकमाथि संशोधन प्रस्ताव राख्न सांसदहरूलाई समय खुल्ला भएको छ। सांसदहरूले 72 घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्नेछन्। यसै गरी प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राष्ट्रिय सुरक्षा परिषदको 6ठौं वार्षिक प्रतिवेदन 2079-80 र 7ठौं वार्षिक प्रतिवेदन 2080-81 पेश गर्नुभयो। यस्तै बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2081का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्नुभयो। यस्तै प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक 2081माथि सामान्य छलफल गरियोस् भनी राख्नु भएको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरूले नेपाल प्रहरीको सेवालाई चुस्त र प्रभावकारी बनाउन विधेयक महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। कतिपय अवस्थामा राजनीतिक नेतृत्वको स्वार्थ अनुकूल प्रहरी संगठन चलाउने प्रवृत्ति पनि रहेको उल्लेख गर्दै सांसदहरूले यस्ता कार्यलाई अन्त्य गरी कानूनी रूपमा व्यवस्थित गरेर कार्यदक्षता र कार्यशैलीको आधारमा प्रहरी संगठनलाई प्रोत्साहन गर्दै लैजानुपर्नेमा जोड़ दिनुभयो। नेपाल प्रहरी ऐनलाई संशोधन गर्दै नयाँ ऐन बनाउनु सुखद रहेको, संघीयता कार्यान्वयनका निम्ति विधेयक महत्वपूर्ण रहेको उल्लेख गर्दै सांसदहरूले प्रहरी संगठन स्वायत्त हुनुपर्ने, प्रहरी संगठनको परिचालन, कार्य विभाजन र अनुसन्धान प्रक्रियामा स्पष्टता आवश्यक रहेको धारणा पनि राख्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले खोटाङ जिल्लाको हलेसीमा भएको आगलागी र आगलागीबाट भएको क्षतिको विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले हलेसीमा आगलागीबाट मानवीय क्षति नभए पनि ठूलो आर्थिक क्षति भएको भन्दै पीड़ितलाई क्षतिपूर्ति र राहतको तुरन्त व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। आइतबार साँझ हलेसीमा भएको आगलागी दमकल नभएका कारण नियन्त्रण गर्न समस्या उत्पन्न भएको भन्दै यसबाट पाठ सिकेर सबै पालिकाहरूमा अनिवार्य रूपमा एक दमकल उपलब्ध गराउन सांसदहरूले माग गर्नुभयो। सांसदहरू सरस्वती बजिमाया, रामकुमार राई, अशोक कुमार चौधरी लगायतले अग्नि नियन्त्रण नीति प्रभावकारी बनाउँदै कार्यान्वयनमा ल्याउनु पर्ने, आगलागी नियन्त्रणका लागि पूर्व तयारी गर्नुपर्नेमा समेत जोड़ दिनुभयो। सांसदहरू वीरेन्द्र प्रसाद महतो, सम्झना थपलियाले सिराहामा 17 वर्षीय बालिका रिंकु कुमारी सदाको सामूहिक बलात्कारको घटनाबाट न्याय नपाएर आत्महत्या गरेको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै दोषीलाई कार्यवाहीको माग गर्नुभयो। सांसद सीता कुमारी राणाले दैलेखमा चोरी भएको सम्पत्तिमा भागवण्डा नमिल्दा एक बालकको हत्या भएको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही विरूद्ध राष्ट्रिय सभाले पास गरेको खेद प्रस्तावप्रति आपत्ति जनाउनु भएको छ। सांसद पन्तले संविधानले दुई सदनात्मक संसदीय प्रणाली अवलम्बन गरेका कारण दुई सदनका बीचमा द्वन्द बढ़ाउने काम कसैबाट हुन नहुने भन्दै एक सदनका सांसदले बोलेको कुरा अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु दुःख सांसद भएको बताउनुभयो। राष्ट्रिय सभाप्रति गरेको टिप्पणीलाई लिएर आइतबार राष्ट्रिय सभाले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्र शाही विरूद्ध खेद प्रस्ताव पारित गरेको थियो। उहाँले दुई सदन बीच द्वन्द सृजना हुँदा संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउने राष्ट्रिय सभा पाकाहरूको सदन भएकाले यसलाई वृद्धाश्रम भनेर आलोचना र बेइज्जत गर्न नहुने र एकले अर्काको सम्मान गर्नुपर्ने समेत बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताले विकासको ढोका खोलेको बताउनु भएको छ। लुम्बिनी प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
एक्लै बहुमत ल्याएर सरकार चलाउँछु भन्ने पार्टीहरू मिल्न चाहँदैनथे होला। किन मिल्न पर्यो? देशको अवस्था अप्ठ्यारो भयो, अर्थतन्त्र ओह्रालो लाग्यो, युवा विदेशीका विदेशी गए, रोक्ने कसरी? दुनियाँ आइटीमा कति अगाडि गइसक्यो, हामी अगाडि जान सकेनौ, अगाडि बढ्ने कसरी? हामीसँग जमिन छ, किसान छन्, हामीले एउटा नमुना योग्य विकसित देश बनाउनु छ यस देशलाई, जसका अगाडि ठूला सम्भावनाहरू छन्।
लुम्बिनी प्रदेश प्राकृतिक सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बन्दै गएको र संघीयताले विकास सम्भव भएको छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशलाई कृषि पर्यटन र औद्योगिक केन्द्रका रूपमा अघि बढ़ाउने योजनाबारे चर्चा गर्दै मानव केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूलाई पार गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेकामा जोड़ दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेश संसदबाट पारित हुने बताउनु भएको छ। दाङको घोराहीमा नेकपा एमाले जिल्ला कमिटिद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकार समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नमा केन्द्रित रहेको स्पष्ट पार्नुभयो। नेपाल सुरुङ मार्ग र पानी जहाजको युगमा प्रवेश गरिसकेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले दाङको देउखुरीमा पनि सुरुङ मार्ग बनाउने योजना रहेको जानकारी दिनुभयो। कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल ले साना दलले गलत भाष्य निर्माण गरी प्रचार गरेकाले देश अस्थिरतामा गएको बताउनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले गैर सरकारी संस्थाहरूले परियोजना छनौट गर्दा स्थानीय समुदायको चाहना अनुरूप गर्नुपर्ने बताउनु भएको छ। नेपाली कंग्रेसको गैर सरकारी संस्था समन्वय विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित गोष्ठीमा सभापति देउवाले गैर सरकारी संस्थाहरूले नेपालको सामाजिक विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। सभापति देउवाले मानव अधिकार, सुशासन, समावेशिता लगायत विषयमा गैर सरकारी संस्थाहरूले प्रभावकारी काम गर्दै आएका समेत बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको ओडिसामा एक नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालिएको घटनाका विषयमा यथार्थ विवरण सार्वजनिक गर्न र विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्नुभएको छ। अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल मार्फत ओडिसा स्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा भएको घटनाको यथार्थ विवरण सार्वजनिक र निष्कासित विद्यार्थीहरूको सुरक्षाका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्नुभएको छ। भारतको कुम्भ मेला स्नान सकेर फर्किएका तीन नेपालीको गाड़ी दुर्घटनामा मृत्यु भएको छ। मृत्यु हुनेमा रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर 9 45 वर्षीय गणेश खनाल, उहाँकी श्रीमती 35 वर्षीय दीपा खनाल र 40 वर्षीय गीता शर्मा रहेको देवदहका पूर्व वडा अध्यक्ष केशव भट्टराईले जानकारी दिनुभयो। कुम्भ मेलाबाट फर्कदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ वाराणसी रोडको डिभाइडरमा ठोकिएर गए राति गाड़ी दुर्घटनामा परेको थियो। दुर्घटनामा परि सवारी चालक सहित 5 घाइते भएका र उनीहरूको गोरखपुरमा उपचार भइरहेको भारतीय प्रहरीले जनाएको छ। गाड़ी चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने भारतीय प्रहरीको प्रारम्भिक अनुमान छ। गत माघ महिनामा मात्रै नेपालमा 4,535 सवारी साधन दुर्घटनामा परेका नेपाल प्रहरीले जनाएको छ। दुर्घटनामा 169 जनाको मृत्यु भएको, 560 जना गम्भीर घाइते र 3,351 जना सामान्य घाइते भएका नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा परेका मध्ये सबैभन्दा बढ़ी मोटरसाइकल 2,474 रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिनुभयो। तीव्र गति, चालकको लापरवाही र मादक पदार्थ सेवनका कारण दुर्घटना हुने गरेको प्रहरीको भनाई छ। गृह मन्त्रालयले बढ़दो सुरक्षा चुनौतीलाई सामना गर्ने कार्ययोजनाका साथ काम भइरहेको स्पष्ट गरेको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रामचन्द्र तिवारीले नीतिगत र कानूनी सुधार, शान्ति सुरक्षा, अपराध नियन्त्रण र दण्डहीनता अन्त्यलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो। विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड 2081, विपद प्रभावित निजी आवास प्रबलीकरण, पुननिर्माण तथा पुनस्थापना अनुदान कार्यविधि 2081 प्रथम संशोधन र विपदबाट प्रभावित घर परिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड 2081 स्वीकृत भई कार्यान्वयनमा आएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीसँग विभिन्न सार्वजनिक सेवा प्रदायक 12 प्रणालीको अन्तराबद्धता गरिएको र सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशनलाई क्रमशः विस्तार गर्दै लगिएको छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा र इरानका विदेश मन्त्री अब्बास अराक्ची बीच आज ओमनको मस्कटमा भेटवार्ता भएको छ। 8 हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहनुभएका परराष्ट्र मन्त्री डाक्टर राणा र इरानी विदेश मन्त्री बीच भेटवार्ता भएको हो। त्यस अवसरमा मन्त्री डाक्टर राणाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाईको कूटनीतिक पहल गरिदिन इरानी विदेश मन्त्रीसँग आग्रह गर्नुभएको थियो। आज भएको भेटका क्रममा विदेश मन्त्री अराक्चीले हमासका अधिकारीहरूसँग आफूले विपिन रिहाईको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिनुभएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले हुलाक टिकट मार्फत लोपोन्मुख, रैथाने र परम्परागत कला संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनु भएको छ। हुलाक सेवा विभागले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सप्ताहव्यापी रूपमा आयोजना गरेको हुलाक टिकट प्रदर्शनी कार्यक्रममा आज मन्त्री गुरूङले समाजका रैथाने मूल्य मान्यता, जीवनशैली, पर्यटनलाई प्रवर्धन गर्ने खालका विषयवस्तु समेत हुलाक सेवाले पहिचान गरी छाप्नुपर्ने बताउनुभयो। कार्यक्रममा मन्त्री गुरूङले नयाँ हुलाक टिकट, पञ्चमार्क मुद्रा र भित्रीकोट दरबार टिकटको आवरणमा टाँचा प्रदान गर्नुभयो। भगवान गौतम बुद्धको राजप्रसाद रहेको प्राचीन कपिलवस्तुको तिलौराकोटको खोज अनुसन्धान गरी जमीनबाट उत्खनन गरिएको ऐतिहासिक पञ्चमार्क मुद्रा हो। साथै प्युठान जिल्ला स्थित भित्रीकोट दरबार नेपाल 2200 र 2400 राज्यमा विभाजित रहेको समयमा 2400 राज्य अन्तर्गतको शक्तिशाली राज्य थियो। हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले विभागले पुरातात्विक महत्व राख्ने विषयवस्तु खोजेर टिकट बनाउनेतर्फ कार्ययोजना बनाएको बताउनुभयो। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत 100 दिनका लागि छनौट भएर काम गर्न पाउँदा कैलालीको टिकापुरका स्थानीय खुशी भएका छन्। गाउँमा नियमित ज्यालादारीको काम नपाइने भएकाले समस्या भएको भन्दै सरकारले छोटो समयका लागि भए पनि यसरी रोजगारी दिएकोमा खुशी लागेको उनीहरू बताउँछन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलालीको टिकापुर नगरपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत काम गर्न पाउँदा स्थानीय नागरिकहरू खुशी भएका छन्। वडा नम्बर 3 की मीना चौधरी।
100 दिनको काम पाएर म खुशी छु। हामी जस्तो बेरोजगारलाई सरकारले काम दिएर एकदम राम्रो लागिरहेछ। यहाँ आएर सबै दिदी बहिनीहरू मिलेर काम गरिरहेछन्।
मीना चौधरी जस्तै वडा नम्बर 2 सीतापुरकी तेजरानी चौधरी पनि काममा छनौट भएकोमा खुशी हुनुहुन्छ।
खुशी छु। हामी जस्तो गरीब मान्छेको
हाम्रो त केही पनि छैन। अब चामल चामल खाने कपडा खेतीपाती छैन, अलिअलि खर्च होला भनेर दुःख बिमारमा पनि यस्तो काम सधैँ पाएको भए हुन्थ्यो।
सरकारले यसरी रोजगार दिएकाले राम्रो लागेको बताउनुहुन्छ स्थानीय गंगा देवी सुनार।
जेलादारी गरेर घर चल्छ, सब किनेर खानु छ, जग्गा दिदिन छैन, घर बास मात्र छ एकट्ठा। यो काम सधैँभरि वर्षैभरि पाउनु पाले यस्तै घर गुजरा चल्ने थियो।
हरेक वर्ष फारम भर्दै आउनुभएका बन्दीपुरका धनीधर चौधरीले पनि यस वर्ष काम पाउनु भएको छ। उहाँ भन्नुहुन्छ 100 दिनको काम अलि छोटो भयो, काम र रकम थपिएको भए अझै राम्रो हुने थियो।
प्रधानमन्त्री स्वरोजगारी 500 दिनको लागि 667 रुपियाँ दिएछ। 100 दिन अलि बोरी गर्दै भने झन् राम्रो हुन्थ्यो।
9 वडा रहेको टिकापुर नगरपालिकामा 100 दिनको रोजगारीका लागि 81 जनालाई छनौट गरेर अहिले 4 वडामा प्रधानमन्त्री स्वरोजगारको काम शुरू भएको छ भने 5 वडामा काम शुरू गर्ने तयारी भइरहेको छ। टिकापुर नगरपालिकाका रोजगार शाखा संयोजक दिनेश शर्मा।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडागत रूपमा आएका योजनाहरूमा हाम्रो काम हुने गरेको छ। अन्तर्गत वडा नम्बर 2, 3, 6 र 7 गरेर चाहिँ अहिले हाम्रो 4 वडाबाट चाहिँ हाम्रो काम सुरु भएको छ। विभिन्न योजनाहरूमा वडाबाट छनौट भएर योजनाहरूमा चाहिँ काम हुने गरेको छ। 81 चाहिँ छनौट हुनु भएको छ 100 दिनको रोजगारीमा, जस अन्तर्गत 40 विकास सम्बन्धी तालिममा चाहिँ छनौट हुनु भएको छ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत पालिकाले यसअघि नमुना रोजगार सेवा केन्द्र मार्फत बेतबाँस तालिम दिएको थियो। त्यो तालिम पाएकाहरू अहिले रोजगारीमा आबद्ध भएका छन्। यस वर्ष पनि तालिम लिनेहरू 50 दिनको तालिमपछि रोजगारसँग जोडिने नगरपालिकाको विश्वास छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
खोटाङको हलेसी बजारमा भएको आगलागीमा 7,30,00,000 भन्दा बढ़ीको क्षति भएको छ। हलेसी तुवाचुङ नगरपालिका 7 महादेव स्थान स्थित हलेसी बजारका पद्मशेर राईको भान्सा कोठाबाट गए राती शुरू भएको आगोले 4 घर, 3 होटल, 1 हार्डवेयर पसल, लघुवित्तको कार्यालय लगायत जलेर नष्ट भएको खोटाङका निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले जानकारी दिनुभयो। आगो नियन्त्रणमा रणभीम गण मुडे ब्यारेक, सशस्त्र प्रहरी बल 7 वाहिनी हलेसी गुलमा, नेपाल प्रहरी, जिल्ला प्रशासन, स्थानीय तह, स्थानीय लगायत गरी करिब 500 जना खटिएका थिए। हिजो साँझ करिब 7 बजेतिर शुरू भएको आगो 4.5 घण्टापछि 11 बजेतिर मात्र नियन्त्रणमा आएको थियो। बाँकेको नेपालगंजमा आजदेखि हात्तीपाइले रोग विरूद्धको औषधि सेवन शुरू भएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर एदु चन्द्र घिमिरेले नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका 3 पालिका मुख्य चुनौतीका रूपमा देखिएकाले औषधि सेवन कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो। बाँकेमा अहिलेसम्म 15.36% औषधि सेवन गरेका छैनन्। बाँके जिल्लाको डुडुवा र नरेनापुरमा यही फागुन 7 गतेदेखि आम औषधि सेवन अभियान शुरू हुने प्रमुख शाहीले बताउनुभयो। बाँकेमा कुल 2,57,000 भन्दा बढ़ीलाई औषधि खुवाइनेछ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले सन् 2030 हात्तीपाइले रोग निवारण गर्ने दिगो विकास लक्ष्य भएको बताउनुभयो। महोत्तरीको टुटेश्वर सब डिभिजन वन क्षेत्रबाट स्वीकृति बिना संरक्षित प्रजातिका 69 रूख कटान गरेको आरोपमा नेपाल विद्युत प्राधिकरणका कर्मचारी सहित 2 पक्राउ गरिएको छ। पक्राउ पर्नेमा प्राधिकरणको ढल्केबर प्रसारण केन्द्रमा कार्यरत धनुषाको मिथिला बिहारी नगरपालिका 8 बस्ने कुलदीप यादव र धनुषाकै लक्ष्मीनिया गाउँपालिका 9 बस्ने चन्देश्वर यादव रहेको टुटेश्वर सब डिभिजन वन कार्यालयले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कार्यालयको भनाई छ। मध्य प्रदेशका जिल्लाहरूमा यस वर्ष हिउँदे वर्षा नभएका कारण खानेपानीको थप संकट आउनेमा विज्ञहरूले चिन्ता व्यक्त गर्नुभएको छ। मध्य प्रदेश गृह संचार तथा कानून मन्त्रालयको आयोजनामा जनकपुरधाममा आज आयोजित कार्यक्रममा उहाँहरूले वातावरण अनुकूलन बनाउनेतर्फ तीनै तहका सरकारले विशेष कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो। जलवायु परिवर्तन अनुकूलन र विपद जोखिम व्यवस्थापन सम्बन्धी मध्य प्रदेशका जिल्लाहरूमा गराइएको अध्ययनको प्रतिवेदन सार्वजनिकीकरण गर्दै वातावरणविद मधुसूदन गौतमले मध्य प्रदेशका जिल्लाहरू प्राकृतिक विपदको दृष्टिकोणले उच्च जोखिममा रहेकाले जोखिमको सामना गर्नका लागि पूर्व तयारी आवश्यक रहेको बताउनुभयो। इजरायलको सुरक्षा क्याबिनेटले आज हमाससँगको युद्धविरामको अर्को चरणबारे छलफल गर्न तयारी गरेको छ। गाजामाथि अमेरिकी नियन्त्रण कायम गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावलाई अघि बढ़ाउन अमेरिकी विदेश मन्त्री मार्को रुबियोले साउदी अरेबियाको भ्रमण शुरू गरेपछि इजरायलले क्याबिनेट बैठक बोलाएको हो। राष्ट्रपति ट्रम्पले गाजावासीहरूलाई जोर्डन वा इजिप्टमा सार्ने काम समावेश गर्ने बताउँदै आउनुभएको छ। साउदी अरब र अन्य अरब राज्यले भने उहाँको प्रस्तावलाई अस्वीकार गरेका छन्। सन् 2023 अक्टोबर 7 हमासको आक्रमणले गाजालाई तहस नहस पार्ने 15 महिने युद्ध शुरू भएको थियो। इजरायल र हमासले एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन्। जनवरी 19 युद्ध विराम लागू भएदेखि 1,000 भन्दा बढ़ी प्यालेस्टिनी कैदीको बदलामा 19 इजरायली बन्धक रिहा भएका छन्। हमासले सन् 2023 अक्टोबर 7 नियन्त्रणमा लिएका 70 अझै गाजामा छन् भने तीमध्ये 35 मृत्यु भएको इजरायली सेनाले जनाएको छ। हमासले सन् 2023 अक्टोबर 7 नियन्त्रणमा लिएका 251 मध्ये 35 मृत्यु भएको हो। सिंगापुरका विपक्षी दलका नेतालाई संसदमा झूट बोलेको र पार्टीका एक सदस्यलाई झूठो विवरण ढाकछोप गर्न सहयोग गरेको अभियोगमा जरिवाना गरिएको छ। सिंगापुर वर्कर्स पार्टीका महासचिव 48 वर्षीय प्रीतम सिंहलाई एक सांसदमाथि छानबिन गरिरहेको संसदीय समिति समक्ष झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको हो। केही महिनाभित्रै हुने चुनावमा सत्तारूढ पीपुल्स एक्सन पार्टी पीएपीको अत्यधिक प्रभुत्वलाई चुनौती दिन खोजिएको बेला यो सजाय आएको हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सांसदहरूले सिमेन्टको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाका सदस्यहरूले बजारमा सिमेन्टको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको भन्दै सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउनु भएको हो। प्रतिनिधि सभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सांसद राजेन्द्र कुमार केसीले सिमेन्टको मूल्य बिना कारण बढ़ाइएको भन्दै आपत्ति प्रकट गर्नुभयो। सांसद केसीले हाल अत्यधिक बजार मूल्य वृद्धि भएको र नेपाली सिमेन्टको बजार मूल्य वृद्धिले उपभोक्ता महँगीको मारमा परेको भन्दै उद्योग मन्त्रालयको ध्यान आकर्षण गराउनुभयो। अर्का सांसद योगेन्द्र मण्डलले सिमेन्टको मूल्य कायम गर्न सम्बन्धित मन्त्रालयले गरेको निर्णयको समेत कारण नभएको भन्दै सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गराउनुभयो। गत साउन महिनामा सिमेन्टको कारखाना मूल्य 484 रूपियाँ रहेको थियो। हाल उक्त मूल्य बढेर 745 रूपियाँ पुगेको छ। यसको असर स्वरूप निर्माण व्यवसायीले 22 अर्ब घाटा गर्नु परेको छ, सांसद मण्डलले भन्नुभयो। उहाँले उद्योग मन्त्रालयसँग निर्माण व्यवसाय र सिमेन्ट उत्पादक संघको छलफलपछि मूल्य घटाएर बिक्री गर्ने निर्णय भएको तर उक्त निर्णय समेत कार्य नभएको बताउनु। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले विभिन्न कम्पनीहरूको आईपीओ निष्कासन प्रक्रिया रोकिएको विषयमा नेपाली कंग्रेस संसदीय दलको ध्यान आकर्षण गराएको छ। इपानले सोमबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेलाई ध्यान आकर्षण पत्र बुझाउँदै आईपीओ तथा हकपर्द शेयरको सार्वजनिक निष्कासन रोकिएको विषयमा ध्यान आकर्षण गराएको हो। इपानका अध्यक्ष गणेश कार्कीले लेखा समितिले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर नेपाल हितोपत्र बोर्डलाई निर्देशन दिँदा 42 कम्पनीको आईपीओ र 30 भन्दा बढी कम्पनीको हकपर्द शेयर गरी 50 अर्ब भन्दा बढ़ीको सार्वजनिक निष्कासन रोकिएको जानकारी गराउनुभयो। भेटमा नेपाली कंग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले इपानले उठाएका सबै विषयमा संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अब खेल समाचार अजय बमबाट।
म्यानमारले फराकिलो जीतसहित इन्टरनेशनल वुमेन्स च्याम्पियनशीपको शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज सम्पन्न पहिलो खेलमा म्यानमारले लेबनानलाई 3-1 गोलले पराजित गरेको हो। यस नतिजासँगै म्यानमारले 3 अङ्क जोडेको छ। पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो तर 56 मिनटमा म्यानमारले शुरूआती अग्रता लियो। उइन थिन्जुङ गोलेलले पेनाल्टी बक्सबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो। 60 मिनटमा लेबनान पनि खेलमा फर्कियो। मध्य भागबाट लयमा स्कान्टले एक्लै बल बढाउँदै गोल गरिन्। उनलाई रोक्न म्यानमारकी गोलकिपर म्यो म्याम्याम आफ्नो स्थान छोडेर पेनाल्टी बक्स बाहिर आइपुगेकी थिइन् तर रोक्न सकेनन्। 72 मिनटमा म्यानमारले पुनः अग्रता लियो। स्विम ली तुइनले हेड मार्फत बललाई जाली चुमाइन्। त्यसको 3 मिनटपछि नै म्याट नोएन बिनाले अर्को गोल थपिन्। उनले रिवानमा गोल गरेकी हुन्। अहिले दोस्रो खेल दशरथ रंगशालामा नेपाल किर्गिस्तानको खेल भइरहेको छ। फिफा वरियतामा किर्गिस्तान नेपाल भन्दा तल छ। हाल किर्गिस्तानको फिफा वरियतामा 188 औं स्थानमा छ।
खेल खबरकै प्रसंगमा फोर नेशन्स वुमन्स इन्टरनेशनल फुटबल च्याम्पियनशीपमा अहिले घरेलु टोली नेपाल र किर्गिस्तान बीचको खेल चलिरहेको छ। खेल काठमाडौँको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जारी छ। दोस्रो हाफको खेल चलिरहँदा नेपालले पहिलो हाफमै 1-0 अग्रता कायम गरेको छ। दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफमा नेपालले किर्गिस्तान विरूद्ध दबाव बढ़ायो। खेलको 6 मिनटमै नेपालले मौका सृजना गरे पनि त्यसलाई भने नेपालले गोलमा परिणत गर्न सकेन। नेपालका लागि विमला चौधरीले 1 गोल गर्दै अग्रतालाई कायम राखिन्। अहिले दोस्रो हाफ चलिरहेको छ। आगामी 24 घण्टामा कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 22.1 न्यूनतम 8.4 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 20.2 न्यूनतम 8.1 डिग्री सेल्सियस, पोखराको अधिकतम 21.4 न्यूनतम 12 वर्षा फाटफुट, वीरेन्द्रनगरको अधिकतम 25.3 न्यूनतम 7.5 र दिपायलको अधिकतम तापक्रम 26.2 न्यूनतम तापक्रम 8.3 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। लुम्बिनी प्रदेशसभा बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सम्बोधन। विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा प्रधानमन्त्रीको जोड़। भारतको कुम्भ मेलाबाट फर्कदै गरेका तीनजना नेपालीको सवारी दुर्घटनामा मृत्यु। गत माघ महिनामा 4,535 सवारी दुर्घटना, सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेको नेपाल प्रहरीको तथ्याङ्क। गाजा युद्ध विरामबारे छलफल गर्न इजरायलको सुरक्षा क्याबिनेटको तयारी र अन्तर्राष्ट्रिय महिला च्याम्पियनशीपमा नेपाल र किर्गिस्तान बीचको खेल जारी। दोस्रो हाफको खेल चलिरहँदा नेपालद्वारा 1-0 गोलको अग्रता कायमै। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।